اعوذ باللہ من الشیطان اللین الرجیم، بسم اللہ الرحمن الرحیم۔ محترم ناظرین کرام، السلام علیکم۔ پروگرام قیام سے قیام تک میں ایک دفعہ پھر آپ کو خوش آمدید کہتے ہیں۔ آج جو شخصیت ہمارے پروگرام میں موضوع بحث ہے، وہ اس وقت کے خلیفہ، مسلمانوں کے حکمران یزید ابن معاویہ کی شخصیت ہے۔ ہمارے ساتھ اسٹوڈیو میں موجود ہیں مولانا عباس حیدر صاحب، ان سے اپنے موضوع پر کچھ گفتگو اور کچھ سوالات کرتے ہیں۔ السلام علیکم مولانا صاحب۔
وعلیکم السلام ورحمۃ اللہ۔
مولانا، سب سے پہلے یزید ابن معاویہ کی شخصیت پر ایک اجمالی نظر اگر آپ ڈال دیں تو بہتر ہوگا ہمارے ناظرین کے لیے۔
اعوذ باللہ من الشیطان اللعین الرجیم، بسم اللہ الرحمن الرحیم، وبه نستعین وهو خیر الناصر ومعین۔ یوشا صاحب، یہ جو آپ نے سوال کیا کہ یزید، شخصیت یزید پر ایک اجمالی مختصر سی نظر ڈالیں، دیکھیے یزید کا جو کردار ملتا ہے تاریخ میں یا یزید کے حوالے سے جو گفتگو ملتی ہے، وہ یہی کہ یزید ظاہری طور پر، اب یہ ظاہری طور پر کیوں ہے، یہ بہرحال انشاءاللہ تاریخ میں اس کا پورا حوالہ موجود ہے، لیکن صرف اشارہ کر رہا ہوں کہ یزید ظاہری طور پر جو ہے وہ امیر شام معاویہ کا فرزند تھا اور ابو سفیان کا پوتا، وہ ابو سفیان کے جو مکے، فتح مکہ کے وقت چند وجوہات کی بنا پر، چند وجوہات یعنی چند مختلف قسم کی چیزیں تھیں جو تاریخ میں ملتی ہیں، جن کی وجہ سے یہ ایمان، اسلام قبول کیا اس نے، اور
ایمان
پھر
لے کے آیا، جی
ایمان لے کر آیا، اور پھر اس کے بعد جو ہے وہ معاویہ کا کردار ملتا ہے کہ جو معاویہ ابو سفیان کا بیٹا تھا، کہ رسول کی رحلت یا شہادت کے بعد، مختلف تاریخ ہیں، اس کے بعد جو ہے وہ رسول کی رحلت یا شہادت کے بعد معاویہ خلیفہ دوم کے زمانے میں امیر شام بنا، اور جو تاریخ میں ملتا ہے وہ
امیر
یہ
شام تو نہیں، اس وقت حاکم بنا ہے،
ہاں حاکم ہے، حاکم شام کے بعد میں پھر امیر شام میں وہ، کیونکہ اس کا کردار کچھ ایسا تھا کہ وہ بعد میں پھر حاکم سے امیر بن گیا۔
جی ہاں
جی، بالکل صحیح فرمایا آپ نے کہ یہ معاویہ جو تھے وہ ابتدا میں تو بہرحال حاکم شام ہی کے عنوان سے خلیفہ،
بعد میں امیر شام
جی
بنا،
جی
جی
جی اگر خلیفہ دوم کے زمانے میں ان کو جو ہے وہ شام کے حاکمیت ملی، کیونکہ جس طریقے سے یزید کے حوالے سے ملتا ہے کہ اس کی پیدائش تاریخ خلوفہ میں جناب سیوتی نے اس کو لکھا ہے کہ مختلف دو قسم کی چیزیں ملتی ہیں، ایک یہ کہ 25 ہجری میں بعد از ہجرت، یا 26 ہجری میں یہ یزید پیدا ہوا، اور اب اگر اس طریقے سے دیکھا جائے شخصیت یزید کی، تو کیونکہ 25 ہجری میں یہ پیدا ہوا ہے تو اس نے رسول کے زمانے کو تو اخذ نہیں کیا ہے، رسول کا
درک
زمانہ،
نہیں کیا،
ہاں جی اخذ نہیں کیا ہے، دیکھا نہیں ہے، رسول کا زمانہ نہیں دیکھا اس نے، لیکن رسول کے بعد مولائے کائنات علی ابن ابی طالب علیہ الصلوۃ والسلام کا دور دیکھا اس نے، اور پھر امام حسن کا دور دیکھا ہے، اور پھر امام حسین علیہ الصلوۃ والسلام کا دور اس نے اپنی زندگی میں دیکھا ہے، اور پھر 25 یا 26 ہجری کے بعد جو ہے وہ سن 61 ہجری تک، یا آپ کہہ لیجئے کہ سن 60 ہجری تک یہ اپنے والد یعنی معاویہ کی زیر سرپرستی میں رہا ہے، معاویہ کے کردار کو اس نے دیکھا ہے، اور معاویہ ہی کے کردار کا وہ اثر تھا کہ جو شخصیت یزید کے اندر جو چیز ابھر کے آئی، تو بس اس کے لیے یہ کہنا کہ یزید ایک شخصیت، تو میں سمجھتا ہوں کہ یہ چیز شاید اس کے کردار کے ساتھ جو ہے بہت زیادہ ملتی نہیں ہے، کہ جو کردار یزید کا تھا اس کو ایک شخصیت کے نام سے جو ہے ہم اس وقت بیان کریں، تو ظاہراً ایک یزید جو ہے کردار کا نام ہے کہ جو
ایک
کبھی،
سوچ کا نام ہے،
جی
ایک فکر کا
جو
کا
کبھی
نام ہے،
معاویہ کی شخصیت معاویہ کی ذات کے ذریعے سے تھا، کہ معاویہ کے نام کے ذریعے سے تھا، اور کبھی جو ہے وہی کردار یزید کے نام سے آیا، کہ جیسے کہ تاریخ میں واقعات ملتے ہیں کہ جو کردار یزید نے دکھایا، جو کام یزید نے کیے وہ ایسے نہیں تھے کہ اس سے پہلے نہ ہوئے ہوں، لیکن کیونکہ یہ یزید نے ان کاموں کو، ان افعال کو، ان واقعات کو اس مقام پہ جا کے کیا ہے کہ وہ ایک سیاہ باب بن کے تاریخ میں آج ہمارے سامنے
جی
ملتے ہیں۔
یہ خود امیر شام کی جہاں ہم بات کریں تو ظاہری چہرہ صاف ستھرا ہے،
جی جی جی
دین
بالکل
کی
بالکل
شریعت کی پابندی کرتا ہوا نظر آتا ہے،
جی جی
لیکن جب تربیت اولاد کے لیے، اسی لیے کہا جاتا ہے کہ بچوں کی تربیت اچھے ماحول میں کرو، اچھی
بالکل
طرح ان کو
بالکل
پروان چڑھاؤ، جو گھریلو چہرہ تھا، جو گھر کے اندر امیر شام
جی
کا
جی جی
چہرہ
جی جی جی
تھا،
جی جی
جب اس اپنی شکل میں اور اس نیت کے ساتھ اور اس انداز میں اپنے بیٹے کی پرورش کی ہے، تو وہی بیٹا جب لوگوں کے سامنے آیا ہے
جی
تو
بالکل
امیر
ایسے
شام
ہی
کے
ہے. آپ
اصلی چہرے
دیکھیے
کے
کہ
ساتھ.
یزید ने, देखिए मैं बहरहाल ये गुफ्तगू इसी सिलसिले से आगे बढ़ाते हैं कि यजीद ने जिस तरीके से, आप देखिए कि मुख्तलिफ मकामात पर तारीख में यजीद के अल्फाज मिलते हैं और यजीद का जो किरदार मिलता है कि जो मशहूर है, मशहूर है तकरीबन मुसलमानों की जो मुख्तलिफ किताबें हैं उसमें ये मिलता है कि यजीद जो शराबखोर था, यजीद जो है वो कुमारबाज था, जुआ वगैरह खेलता था. मैं इस वक्त ये ज़रूरी समझता हूँ कि इस लफ्ज़ को बयान करूँ कि कुमारबाज, क्योंकि हमारे यहाँ जो हमारे लोग हैं, हमारे नाज़रीन हैं, वो अक्सर ये इस चीज़ को शायद नहीं समझ पाते कि वो आज जो हमारे यहाँ माशरे में, मतलब जुआ वगैरह के हवाले से जो चीज़ें हैं, ये ही वो किरदार यजीद था कि जिसको मौला इमाम हुसैन अलैहिस्सलाम ने भी बयान किया कि कुमार बाज है,
जी हाँ,
बंदर नचाने वाला है और जिना ज्यादा भी है और जिना भी करता है अपने मुहर्रमात के साथ, मुहर्रमात यानी माँ और बहन के साथ जो है वो
जी
जिना
हाँ,
करने वाला भी है. तो ये खुद उसके किरदार को बयान कर रहा है कि ये इमाम हुसैन अलैहिस्सलाम मुख्तलिफ मकामात के ऊपर जो बयान कर रहे हैं कि यजीद की जो सिफात बयान करें, सिफात रजीला जिसे कहा जाता है, यानी बुरी सिफात जिसे कहा जाता है, वो यही है कि ये सिफात उस किरदार के अंदर जाहिर हुई है कि जिसको यजीद कहा जाता है.
जी हाँ, बिल्कुल
और ये बहरहाल मैं अर्ज करूं आपके सामने कि जिस मकाम पर यजीद बैठा था, यानी जिस जिस उनवान के साथ यजीद बैठा था कि वो खलीफा मुस्लिमीन का जो एक उनवान था उसके साथ, ये चीजें बिल्कुल ऐसी थी कि एक तरफ आप ये कहा जाए कि एक तरफ पूरी तालीमात इस्लामी हो और एक तरफ उस तालीमात इस्लामी के बिल्कुल बरखिलाफ एक किरदार सुफियानी हो.
किरदार सुफियानी, किरदार शैतानी,
आसन
यानी
किरदार
जो
शैतानी
दीन के मुकाबले पर डट के खड़ा हो जाए और बिल्कुल शरीयत के मुकाबले पर आ जाए,
जी बिल्कुल
और जिस चीज़ का खुदा ने हुक्म दिया है, जिस चीज़ को वाजिब करार दिया है उससे इनकार करे, जिस चीज़ को हराम करार दिया है वो उसके दरबार का हिस्सा है।
जी बिल्कुल
इसीलिए
बिल्कुल
हमें तारीख में इमाम का वो जुमला मिलता है कि मेरे जैसा
जी जी
यजीद
बिल्कुल
जैसे की बैयत
हाँ
करेगा।
बिल्कुल. इमाम ने जब मदीने से हिजरत करने का इरादा किया है तो उस वक्त जो है वो मदीने के कस्र में, मदीने के महल में, के जो उस वक्त वाली मदीना था, उससे एक ही ये जुमला कहा है. और तारीख का ये जुमला इमाम हुसैन का इतना ज़्यादा पुरमाने है, इतना माना से भरा हुआ है कि जो कयामत तक आने वाले किरदार यजीदी और किरदार हुसैनी को बयान कर रहा है,
फर्क को बयान कर रहे
फर्क
हैं।
को
जी
बयान
हाँ,
कर रहा है बिल्कुल. कि इमाम फरमाते हैं मिसली ला युबायो मिसलक, कि मुझ जैसा ला युबायो मिसलक, यजीद जैसी की बैत नहीं
नहीं
करेगा.
करेगा, बिल्कुल
अब यहां पर ये इमाम हुसैन का ये जुमला कि मिसली मुझ जैसा, यानी इमाम हुसैन ये फरमाना चाह रहे हैं कि मैं और मेरे किरदार रखने वाले जितने लोग हैं
जी
जो
हाँ,
कयामत तक आने वाले हैं, वो यजीदी किरदार के साथ कभी भी नहीं बैठ सकते, कभी भी उनके
हाँ
हाथ पर
बैयत नहीं कर
बैत नहीं कर
सकते।
सकते,
हाँ,
उनकी हिमायत नहीं कर
कभी भी उसकी
सकते.
अताअत नहीं
सबसे
करेगा।
अहम चीज ये है कि इमाम हुसैन ये बयान करना चाह रहे हैं कि मुझ जैसा, यानी मेरे मेरे अकीदा रखने मेरे जैसा अकीदा रखने वाला, मेरा किरदार रखने वाला, वो कभी भी यजीदी किरदार की हिमायत नहीं
नहीं
करेगा.
करेगा,
और
बिल्कुल
इसी वजह से आप ये देखिए कि इमाम हुसैन अलैहिस्सलाम ने ये एक सोच दुनिया के लिए दी है, ये कयामत तक आने वाले इंसान के लिए सोच दी है कि जो भी हक के रास्ते पर चलने वाला होगा, जो भी सच्चाई के रास्ते पर चलने वाला होगा, वो कभी भी झूठ का, वो कभी भी गासिब का, कभी भी ना हिमायत करेगा गासिब की, ना उसके हक में कभी वो सर तस्लीम खम करेगा.
और जुमले का जो अंदाज है इमाम हुसैन अलैहिस्सलाम का, कि वहां पे ये नहीं कहा कि मैं यजीद की बैयत नहीं करूंगा,
जी बिल्कुल बिल्कुल
बल्कि वहां पर मेयार दे रहे हैं, एक पैमाना दे
जी
दिया कि
बिल्कुल
मैं पैमाना हूं,
जी
मेरी जो शख्सियत है, मेरी सीरत,
जी बिल्कुल
किसी भी शख्सियत और सीरत को जांचने का पैमाना है
जी,
कि ये
अब
मेरी
आप ये
शख्सियत
देखिए,
है। जी
बात
हाँ,
बहुत अच्छी
और
बात आपने
यजीद की
कही।
जो शख्सियत है, खुद यजीद नहीं, यजीद की जो शख्सियत है, उसकी फिक्र, उसके अफाल, ये खुद एक पैमाना रखते हैं। जो भी इस पैमाने में, इस सांचे में नजर आए
बिल्कुल सही
वो
बात,
यजीदी है, जो
बिल्कुल
हुसैन के
ये
सांचे में,
जो
उसकी फिक्र में
पैमाना
नजर
आपने
आए वो हुसैन
इस्तेमाल
ही हैं।
किया
जी
लफ्ज़, ये वाकई एक बहुत ही ज़्यादा अहमियत रखता है, क्योंकि इसको बयान करना हमारे माशरे में बहुत ज़्यादा ज़रूरी है। कि आप ये देखिए कि एक तरफ किरदार रसूल, उसके बाद मौला अमीर मोमिन अली इब्न अबी तालिब अलैहि सलातो वसलाम का किरदार है, और उसके बाद इमाम हसन अलैहि सलातो वसलाम का किरदार है कि जिसे इमाम हुसैन देखते चले आ रहे हैं,
बिल्कुल
और एक तरफ यजीद का किरदार देखिए कि यजीद किसका पोता था, यजीद किसका बेटा था, उसका क्या किरदार है, और उसके बाद यजीद ने जो अपने खुद अफआल जो अंजाम दिए, जो काम आज यजीद ने किए, वो खुद काम ये बयान करें कि यजीद किन की सोच को लेके चला। यजीद का ये जुमला है, और वाकई ये तारीख का एक सया सया बाब है कि जिसे मौरखीन मजबूर हैं लिखने के ऊपर, क्योंकि यजीद ने जो किरदार अंजाम दिया है, यजीद का ये जुमला मिलता है कि देखिए कि यजीद ने इमाम सज्जाद अलैहि सल्लतु वस्सलाम के सामने ये जुमला अदा किया कि कोई पैगाम नहीं आया मुल्क और सल्तनत के लिए, मकाम और सल्तनत के लिए बनी हाशिम ने ये ढोंग रचा था, ना कोई आसमान से वही आई और ना कोई पैगाम नाजिल हुआ। अब
बिल्कुल
ये देखिए कि ये यजीद का ये कहना कि बनी हाशिम ने
ढोंग
इस
रचाया है।
ढोंग रचाया मकाम और सल्तनत के लिए, अब ये यजीद के जिस अभी अभी तख्त पर बैठा है, यजीद के जो अभी अभी खिलाफत में बैठा है, वो यजीद के जिसे तो इल्म भी नहीं था, अगर आप तारीख में जाके देखिए कि यजीद तो इल्म भी नहीं था
अच्छा,
कि
जो भी इल्म हासिल किया है वो भी यहूदियों से और ईसाई
यहूदियों और ईसाइयों से ही
असातिद
लिया
से
है।
किया। जी
अब ये देखिए, मैं आप अर्ज कर रहा था कि यजीद के जिसे ये भी पता नहीं था कि इसका जो वालिद हैं या इसके जो बाप हैं वो इसके लिए किस तरीके से जमीना हमवार कर रहे हैं इसकी खिलाफत के लिए, वो यजीद जब तख्त पर बैठता है तो ये अल्फाज अदा करता है कि कोई ये ढोंग रचाया था बनी हाशिम ने। असल में ये सोच मैंने जैसे पहले बयान किया था किरदार का, ये सोच आई कैसे,
जी
तो देखिए तारीख में ये मिलता है कि जब फतेह मक्का के वक्त, रसूल 10,000 के लश्कर के साथ फतेह मक्का के लिए आ रहे
जी
थे,
मक्का की तरफ जानी
जी
बारे
मक्का की
तशरीफ
जानिब
लाए।
आ रहे थे, तो मैं एक से मुख्तसर सा एक सिर्फ एक खाका आपके सामने बयान करूं। उस मकाम पर रसूल ने अपने चचा अब्बास को मक्के भेजा है कि ये पैगाम पहुंचाने के लिए, और फिर जब मुख्तलिफ लोगों को पैगाम पहुंचाने के बाद जनाब अब्बास अबू सुफियान के पास पहुंचे हैं, और अबू सुफियान ने आके रसूल का लश्कर देखा, तो उस वक्त एक जुमला अदा किया है। देखिए वो अबू सुफियान का जुमला और किरदार यजीद कितना ज्यादा आपस में मिलता है, कितना ज्यादा उसका ताल्लुक बनता है कि वहां पर अबू सुफियान का एक जुमला मिलता है तारीख में कि अबू सुफियान रसूल के चचा अब्बास से कहते हैं कि ए अब्बास, देखो तुम्हारे भतीजे की सल्तनत और बादशाही कितनी बड़ी है, कि अबू सुफियान को भी वो लश्कर और वो रसूल की शख्सियत जो है वो एक बादशाह की सूरत में, और वो लश्कर एक सल्तनत की सूरत में
वही
नजर आया।
मलूकियत का जो
बिल्कुल बिल्कुल बिल्कुल
कॉन्सेप्ट जहन में था अबू
जी जी
सुफियान
जो
के, वही
जो
नस्ल दर
जी
नस्ल
बिल्कुल वही खाका,
आगे
और
बढ़ाए, और
वहां
उसके बाद
पर
फिर वो यजीद
जी
की
बिल्कुल
मलूकियत का
बिल्कुल
खाका
इसी
पेश करता है।
तरीके
यहाँ
से
मैं माजत चाहूंगा आपसे नाज़रीन, यहाँ पर हम एक छोटा सा ब्रेक लेंगे, ब्रेक के बाद दोबारा आपकी खिदमत में हाजिर होते हैं, हमारे साथ रहिएगा। नाज़रीन कराम, एक दफ़ा फिर प्रोग्राम में आपको खुश आमदीद कहते हैं। हमारे साथ स्टूडियो में मौजूद हैं मौलाना अब्बास हैदर साहब। आइए, जो हमारा मौजू है यजीद और उसकी शख्सियत, उस पर गुफ्तगू करते हैं मौलाना से। मौलाना, जो कॉन्सेप्ट दादा का था बाप में आया, और उसके बाद यजीद में वही कॉन्सेप्ट ट्रांसफ़र हुआ है, और उसी फिक्र का हामिल है
जी
यजीद
बिल्कुल
कि
बिल्कुल,
ये
मैं
मलूकियत है, शहनशाहियत है,
जी मैं
जिसने
इसी को
कब्ज़ा
आपके
कर
सामने
लिया,
अर्ज कर
ये
रहा
सारा
था।
दीन और शरीयत और
जी जी
मजहब, और उसके बाद रहन सहन, सकाफत, ये सारी चीजें उससे
जी
मुंसलिक
यही
हो
मैं
जाती हैं,
आपके
वो जिस
सामने
तरह
अर्ज कर
चलाए
रहा था
दुनिया
कि
को।
देखिए उस मकाम पर, कि मैं आपको इसी बात को अर्ज कर रहा था आपके सामने कि देखिए किस तरीके से जब ابو سفیان نے اپنا ایک نظریہ اس وقت بیان کیا، اپنا ایک، یعنی آپ اس کو اس طریقے سے سمجھ لیجئے کہ جو دل کی خواہش تھی اس کی، اس کو اس نے اظہار کیا. تو جو کردار رسول تھا کہ جو رسول کی تربیت تھی، فوراً جناب عباس کے جو رسول کے چچا ہیں اور رسول کی صحبت میں، یعنی رسول کے ساتھ بھی رہ رہے ہیں، رسول کے اصحاب میں سے بھی ہیں، اس وقت کس طریقے سے وہ یہ فوراً ابو سفیان کو یہ کہہ کے خاموش کراتے ہیں کہ اے ابو سفیان خاموش ہو جا، یہ سلطنت نہیں ہے بلکہ خلافت ہے، اور یہ کوئی بادشاہ نہیں ہے بلکہ خدا کا نبی اور اس کا رسول ہے. دیکھیں یہ جو کردار تھا کہ جسے ہم نے پہلے بھی بیان کیا کہ یہ کردار یزید، دیکھیں یہ وہاں سے چلا ہے. ایک طرف نظریہ سلطنت اور بادشاہی تھا اور دوسری طرف خلافت اور رسول خدا کا نبی اور اس کی خلافت کا، اور یہی نظریہ آگے چلا ہے کہ جو کردار یزید کے اندر ہمیں ایک طرف امام حسین علیہ الصلوۃ والسلام کا کردار، ان کی شخصیت، ان کی ذات، اور ایک طرف یزید کا کردار
نظر آتا
جی
ہے.
بالکل.
اور کھل کے سامنے ہے، دربار شام میں قافلہ پہنچا ہے، وہاں پہ جو حالات ہیں دربار کے وہ
جی بالکل
بندر سے کھیل رہا ہے
جی،
اس کے سامنے مشروب ہے
جی بالکل،
اور اس کے بعد امام حسین علیہ السلام کا سر لایا جاتا ہے اس
جی
کے سامنے.
بالکل بالکل.
تو اس کو وہ اپنی چھڑی کے ذریعے اس سر
جی
سے
جی
کھیلتا ہے
جی بالکل،
اور وہاں پہ یہ کہتا ہے کہ یہ دیکھو اس شخص کا انجام جو یہ کہتا تھا کہ میرا باپ یزید کے باپ سے افضل ہے، میری ماں یزید کی ماں سے افضل ہے
جی، اور
میں یزید سے افضل ہوں
جی بالکل بالکل. اور وہاں پر ایک یہ چیز بھی ملتی ہے کہ یزید نے جنگ بدر اور احد کے جو کافر تھے، کہ جو مسلمانوں کے ہاں تو واصل جہنم ہوئے تھے، اپنے بزرگوں کے نام کے ذریعے سے یہ کہہ کہ اے میرے بدر و احد کے میرے بزرگوں، آؤ اور دیکھو کہ آج میں نے تمہارے خون کا بدلہ لے لیا،
تمہارا بدلہ لے لیا
جی بالکل، آج میں نے تمہارے خون کا بدلہ لے لیا. اس طریقے سے یزید جو ہے وہ اپنے کردار کو ظاہر کر رہا ہے،
اور اس طرح اس نے دین پامال کیا. اتنے عرصے وہ خلافت پہ رہا ہے
جی،
اس نے بہت بڑی بڑی غلطیاں کی ہیں
جی،
یوں کہیے بہت بڑے بڑے گناہوں کا مرتکب ہوا ہے
جی بالکل.
دو یا تین ایسے بڑے گناہ ہیں جو یزید سے سرزد ہوئے ہیں
جی
اور
بالکل بالکل،
اس
بالکل
وہ پشیمان بھی نہیں ہے. یعنی اس نے خدا کے دین پر، خدا کے نبی کی لائی ہوئی شریعت پہ ظلم کیا.
بالکل بالکل.
میں یہ چاہوں گا کہ ایک مختصر سا خاکہ
دیکھیں. میں آپ کے سامنے عرض کروں یہ کہ یزید کی جو مدت خلافت جو مختلف تاریخوں میں ملتی ہے، وہ ملتی ہے 3 سال اور 9 مہینہ. اور اگر تاریخ کی طرف نگاہ ڈالی جائے تو یزید نے ان 3 سال اور 9 مہینے کے ابتدائی 3 سالوں میں جو کام انجام دیا، جو کام اس نے کیے، تاریخ کسی بھی حال میں اسے بھلا نہیں پائی. کسی مقام پر بھی آج 1400 سال کے بعد، 1300 کچھ سالوں کے بعد بھی تاریخ نے اس سیاہ باب کو اپنے اندر محفوظ رکھا ہوا ہے کہ لاکھ آج دنیا یزید کو صحیح کرنے کی کوشش کر لے کہ یزید بہرحال خلیفہ مسلمین تھا، لیکن اس تاریخی باب کو اپنے اندر سے نہیں نکال سکتی جس میں سب سے اہم ترین واقعہ نواسۂ رسول کی شہادت، کہ جہاں پر امام حسین علیہ الصلوۃ والسلام ہر مقام پر اپنی شخصیت کو، اپنے خاندان کو، اپنے کردار کو بیان کرتے چلے آ رہے ہیں. اس کے بعد بالکل ہی سن 62 ہجری میں، کہ بغیر کسی توقف کے، بغیر کسی انتظار کے، جو ایک واقعہ پیش آیا، جو تاریخ ملتا ہے کہ جو اگر میں سمجھتا ہوں کہ ایک تو نواسۂ رسول کی شہادت کا واقعہ اور ایک دوسرا واقعہ حرہ کے نام سے کہ جو تاریخ میں ملتا ہے، وہ اس طریقے سے کہ اگر دیکھا جائے تو یہ دونوں واقعات ایسے ہیں کہ جو بالکل مساوی ہیں. کہ ایسا نہیں کہ رسول نے یزید نے نواسۂ رسول کو شہید کرنے کے بعد کسی قسم کے پشیمانی کا اظہار کیا، اور نہیں، بلکہ ملتا یہ تاریخ میں کہ اس کے دوسرے ہی سال سن 62 ہجری میں یزید ایک ایسا لشکر مدینے کی طرف بھیجتا ہے. اب کیونکہ جو تاریخ میں ملتا ہے اس کا صرف میں ایک مختصر سا خاکہ آپ کے سامنے بیان کروں کہ جو
وقت بھی کم ہے
جی بالکل، کہ جو تاریخ میں ملتا ہے کہ سن 62 ہجری کے اندر شام میں مدینے کے کچھ لوگوں نے آ کر یزید کا کردار دیکھا کہ یزید شراب پیتا ہے، یزید بندروں سے کھیلتا ہے، یزید ہر اس کام کو انجام دیتا ہے کہ جو دین اسلام، شریعت اسلام کے برخلاف ہے. جب اس کردار کو دیکھنے کے بعد یہ افراد واپس گئے ہیں مدینہ، اور انہوں نے عامل مدینہ کو، کہ جس کا نام عثمان بن محمد بن ابی سفیان تھا، اس کو یہ بیان کیا ہے اور اس کو بیان کرنے کے بعد کیونکہ وہ یزید کا نمائندہ تھا اس کو مدینہ سے نکال دیا, اور مدینہ سے نکالیں گے. جب یزید کو یہ خبر پہنچی ہے تو مدینہ کے جو کہ مدینہ تو نبی کے نام سے مشہور ہے, نبی کا گھر ہے,
نبی کا شہر ہے,
نبی کا شہر ہے, نبی کا گھر ہے,
نبی کا روضہ ہے,
بالکل بالکل نبی کا روضہ ہے جس جگہ پر, وہاں پر لشکر کشی کی ہے, یزید نے لشکر کشی کروائی ہے. تقریباً 10,000 کا لشکر ملتا ہے کہ جس کے ذریعے سے یزید
3 دن تک
بالکل بالکل بالکل
وہاں کی عورتوں کو حلال قرار دیا.
جی بالکل, تاریخ میں ایسا ملتا ہے کہ جب بہت ہی زیادہ اصحاب نبی کو مدینے میں رہنے والے مسلمانوں کو یزید نے جو ہے نا وہ شہید کروایا ہے اپنے لشکر کے ذریعے سے, ایک. دوسرا یہ کہ اس میں قریش کے کئی افراد کو یزید نے شہید کروایا ہے, اور اس سے زیادہ بڑھ کے خود اولاد ابو طالب کو مولا کائنات کی اولاد میں سے 2 افراد کا, کہیں پر 3 کہیں پر 2 کا نام ملتا ہے کہ جن جو اس واقعے میں شہید ہوئے ہیں. ایک ہیں ابو بکر بن عبداللہ بن جعفر بن ابی طالب ہیں, اور دوسرا اون اصغر ہیں, اون اصغر کے جو بھی جو عبداللہ نے جعفر ہی کے فرزند ہے, ان کی والدہ کا نام میمونہ تھا ظاہرا. یہ کردار ہے یزید کا کہ جو مدینے میں, اور یہ دیکھیے کہ جس طریقے سے تاریخ میں ملتا ہے کہ یزید کے نے جو فوج بھیجی تھی مدینے میں, انہوں نے اپنے گھوڑوں کو اسب کو اپنے گھوڑوں کو نبی خدا کے حرم میں باندھا ہے,
استبل بنا دیا,
استبل بنا دیا اس کو.
اب
ایک طرف رسول کا کلمہ پڑھنے والے لوگ ہیں اور ایک طرف ان کا کردار ہے.
جی
آپ میری بات انشاءاللہ سمجھ رہے ہیں کہ کس طریقے سے ان لوگوں نے جو ہے وہ اپنے کردار کو, کہ ان کہیں سے بھی اسلام کا کوئی چہرہ ان سے نظر نہیں آ رہا ہے, کہ یہ حرم رسول کو نعوذ باللہ من ذالک نجس کر رہے ہیں. اور جیسے کہ خود آپ نے ابھی فرمایا ہے کہ 3 دن تک جو ہے مسلمان خواتین کو اپنے اوپر حلال قرار دیا ہے, کہ جو حقیقت میں ایک حرام کام تھا. اور کہا جاتا ہے تقریباً جو تاریخ ملتا ہے 1,000 خواتین ایسی تھیں کہ جو اس کے بعد جو حاملہ ہوئی ہیں, کہ جن جو شاد غیر شوہر کے ذریعے سے حاملہ ہوئی ہیں, وہ جی 1,000 خواتین کا جو ایک
حمل ٹھہرا ہے اس واقعے
جی
میں.
جی
اس کے
جی
بعد
جی
اور کون کچھ ہمارے پاس وقت کی بالکل گنجائش.
جی جی بالکل. اس کے بعد جو آخری وہ ملتا ہے عبداللہ ابن زبیر, کہ جو اس وقت جو ہے کعبے میں. اب دیکھیے یزید کس کس طریقے سے اپنا کردار دکھا رہا ہے. دیکھیے ہمیں یزید کردار ہے, یزید کو ہی اپنے مومنین کو بیان کرنا ہے کہ کس طریقے کے کردار یزید ہے. پہلے نواس رسول کی شہادت ہے, اس کے بعد پھر
حرم رہے ہیں, اور اس کے بعد پھر تیسرا
جو ہے جی مکے پر یزید کا حملہ ہے, کہ یزید نے جو ہے وہ مکے پر حملہ کیا ہے, کہ جہاں پہ عبداللہ ابن زبیر لوگوں سے اپنی بیعت لے رہے تھے وہاں پر جو ہے وہ یزید نے حملہ کیا ہے, اور اس کا حملہ اس طریقے سے ہے کہ کعبے کو, کہ اس کے منجنیک کے جو وہاں سے جو گولہ بارود, یعنی جس طریقے سے اس نے حملہ کیا ہے کہ پورا کعبے کو ڈھا دیا گیا, کئی دن تک کعبہ گرا رہا, ڈھا دیا گیا. تقریباً جو تاریخ میں نے دیکھا جو ملتا ہے کہ تقریباً کعبہ ختم ہو گیا تھا.
جی
یہ کردار یزید ہے, آپ دیکھیے کہ
بالکل اس پہ مزید گفتگو کی گنجائش ہے لیکن دامن وقت میں گنجائش نہیں ہے. یہاں پر ہم اپنے پروگرام کا اختتام کرتے ہیں. آپ کے بہت شکر گزار ہیں, اپنے اپنے قیمتی وقت میں سے ہمارے لیے وقت نکالا. ناظرین کرام, اس وقت ایس ایم ایس اور ای میل ایڈریس اسکرین پہ موجود ہے, اس کو نوٹ کریں اور ہمیں اپنے سوالات بھیجیں تاکہ ہم اپنے علماء کرام اور دانشور حضرات سے آپ کے سوالات کے جوابات لے سکیں. اپنا بہت خیال رکھیے گا, اپنے میزبان کو اجازت دیجیے. خدا حافظ.